नमस्कार। रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको जनताका सवाल वृत्तमोड एकसँग कार्यक्रममा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। म पुष्प बराल। जनताका सवाल वृत्तमोड एकसँग कार्यक्रम हामी वृत्तमोड नगरपालिका वार्ड नम्बर एकसँगको सहकार्यमा हामी प्रत्येक महिनाको 15 गते प्रसारण गर्ने गर्दछौँ। यही समयमा बिहान 7 बजेदेखि यो कार्यक्रम सुरु हुने गर्दछ। यो कार्यक्रममा हामी वृत्तमोड एकसँग सम्बन्धित रहेर विभिन्न व्यक्तित्वहरूसँग सम्बन्धित निकायका व्यक्तित्वहरूसँग कुराकानी गर्न गरिरहेका हुनेछौँ। आज पनि हामीले वृत्तमोड वार्ड नम्बर एकमा पछिल्लो जनताका कामहरू कसरी भइरहेको छ पछिल्लो चरणमा भन्ने विषयमा हामी कुराकानी गर्न गइरहेका छौँ। विशेषतः वीरतामोड वार्ड नम्बर एक पछिल्लो समय सहर केन्द्रित अथवा सहरीकरण हुँदै गएको वार्डमा पर्दछ। यहाँ थुप्रै चुनौतीका बीच अहिले विकास निर्माणका कामहरूले गति लिइरहेको अवस्था छ। विशेषतः जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि यहाँका केही समस्याहरू सम्बोधन हुने क्रममा रहेका छन्। पछिल्लो गतिविधि के छ त, वडाको गतिविधि के छ र वडाले प्रमुख प्राथमिकता केलाई दिएको छ भनेर आज हामीले वीरतामोड वार्ड नम्बर एकका वडा सचिव टिका अधिकारीसँग हामी कुराकानी गर्न गइरहेका छौँ। उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ, वडा सचिव हुनुहुन्छ। सचिवज्यू स्वागत छ तपाईँलाई।
धन्यवाद, नमस्कार।
सचिवजी के छ अहिले पछिल्लो चरण चाहिँ, जस्तै जनप्रतिनिधि निर्वाचित भएर आएको करिब 6.5 वर्षको अवधि पुरा भइसकेको छ। तपाईँ निरन्तर जनप्रतिनिधिसँग रहेर वृत्तमोड एकमा रहेर काम गरिराख्नु भएको अवस्था पनि छ। यो 6.5 वर्षको मूल्याङ्कन गर्दा अहिले वडाको विकास निर्माणको गति कुन चरणमा पुगेको जस्तो अनुभव भएको छ? जनताहरूले कस्ता कस्ता गुनासो लिएर आउँदै हुनुहुन्छ अहिले?
विकास भन्ने कुरा यो निरन्तर चलिरहने कुरा हो र विकासमा हामीले अब धेरै पक्षहरू पर्छन्, शिक्षा, स्वास्थ्य, त्यस पछाडि खानेपानी, विद्युत, सडक लगायतका विषयहरू पर्छन्। अब यहाँ विशेष गरेर म यहाँ जनप्रतिनिधिहरू 74 आउनुभयो, उहाँहरू सँगसँगै नै म पनि यो वडामा रहेर कार्य गरिरहेछु र सुरुवाती चरणदेखि अहिलेसम्म आइरहँदाखेरि एक नम्बर वडामा चाहिँ धेरै विकास भएको छ भन्नुपर्छ। हामीले यहाँका बाटाघाटादेखि लिएर यहाँका पैनी कलबटहरूदेखि लिएर यहाँको चुनौतीको रूपमा रहेको अदुवा खोलाको व्यवस्थापनदेखि लिएर धेरै कामहरू चाहिँ यहाँ भएका छन् र यो कामहरू हुने क्रम जारी रहेको छ। अझै पनि बाँकी धेरै कामहरू छन्, तथापि वार्षिक रूपमा विनियोजित बजेट त्यसको सीमाभित्र रहेर गर्नुपर्ने कार्य त्यसलाई मध्यनजर गरेर वडा नम्बर एकले चाहिँ निरन्तर रूपमा सीमित स्रोत साधनलाई अधिकतम उपलब्धि हासिल गर्ने गरेर चाहिँ यहाँ काम गरिराखेको अवस्था छ अहिले।
जस्तै व्यवस्थित सहर निर्माणका लागि चाहिँ तपाईँहरूले गुरु योजना बनाएर काम गर्नु भएन। जुन पुराना जस्तो अवस्थामा त्यहाँका भौतिक पूर्वाधारहरू छन् तिनीहरूलाई नै निरन्तरता दिएर काम गर्नुभयो भन्ने खालको गुनासो पनि आउँछ। जस्तै आगामी 10 वर्ष पछाडि कस्तो बाटोको आवश्यकता पर्छ, अहिलेदेखि नै हामीले विचार गरेनौँ भने त त्यो सम्भव हुँदैन भन्ने खालको गुनासा जनताले गर्छन्। यसतर्फ चाहिँ छलफल हुन्छ कि हुँदैन वडामा?
त्यो अवश्य हो, एकदम त्यो चाहिँ वीरतामोडको एउटा चुनौतीको रूपमै, हाम्रो वडा मात्र होइन समग्र वीरतामोड चाहिँ चुनौतीको रूपमा रहेको यो अवस्था छ। के थियो भने यहाँ चाहिँ सहरीकरण तीव्र रूपमा भइराखेको, तर यहाँ यो सहरीकरण भइराख्दाखेरि यसलाई चाहिँ कसरी व्यवस्थित गर्ने भनेर अग्रिम प्लानिङ गुरु योजना चाहिँ तयार नभएको अवस्था हो। यहाँ चाहिँ जुन अवस्थामा प्लानिङहरू भए, जुन अवस्थामा बाटाहरू बनिए, त्यही अवस्थाको बाटो बनाउन पनि यहाँ चाहिँ के छ भने त्यहाँका बासिन्दाहरूले आफ्नो अगाडि 1 फुट जान्छ भने पनि त्यो चाहिँ एकदम कन्जुस्याई गरिराख्नु भएको छ। यो बाटो फराकिलो हुँदा यो हाम्रो लागि हो, यो सबैको लागि हो भन्ने नसोचिकन त्यसले गर्दाखेरि जुन अवस्थामा बाटाहरू निर्माण भएका थिए त्योभन्दा ठुलो अब हुने अवस्था छैन, किनभने यहाँ अग्रिम घरहरू बनिसकेका छन्, प्लानिङ भइसकेको छ। त्यो बमोजिम चाहिँ अब यहाँको मूल्याङ्कनको कारणले गर्दा पनि होला, अब 1 फुट जग्गा छोड्नलाई चाहिँ मान्छेले धेरै लगानी गरेको हुन्छ त्यसमा पनि, त्यही भएर उनीहरू छोड्न चाहँदैनन्। तथापि यहाँको यो वीरतामोडलाई व्यवस्थित बनाउन आजभन्दा 10-20 वर्ष अगाडि नै सोच्नुपर्छ जस्तो लाग्छ मलाई। यहाँका बाटाघाटाहरू ठुला बनाउन यहाँ चाहिँ के आवश्यकता हुन्छ भनेर अग्रिम सोच विचार गरेर विकास चाहिँ भइरहेको छैन। तर जे थियो त्यसलाई चाहिँ व्यवस्थित गर्ने काम चाहिँ भइरहेको छ।
अहिले पछिल्लो चरण चाहिँ जस्तै भौतिक पूर्वाधारमा एक किसिमको तपाईँहरूले प्रगति गर्दै गरेको देखिन्छ। धेरै बाटाघाटाहरूमा अहिले चाहिँ टाइलहरू लगाइएको अवस्था छ, नाली पैनीहरूको अवस्था पनि सुदृढ हुँदै गइरहेको अवस्था देख्न सकिन्छ। तर सामाजिक विकासमा त अहिले बिर्तामोड एकदमै पछि परेको जस्तो देखिन्छ, किनभने शिक्षाको हिसाबले, स्वास्थ्यको हिसाबले पनि, नजिक भएको हिसाबले पनि, जनचेतना नभएका कारणले हो या अन्य कारणले हो, यहाँ अत्यन्तै धेरै विकृतिहरू फैलिँदै गएको होइन। साँझ बिहान बिर्तामोडको पश्चिम बस स्ट्यान्डमा हिँडिसक्नुको अवस्था छैन। यसतर्फ चाहिँ वडाले चाहिँ ध्यान दिनुपर्छ कि पर्दैन, अन्य सरकारवाला निकायहरूसँग समन्वय गरेर अगाडि बढ्नु कि पर्छ कि पर्दैन, यो एउटा जनताले एकदमै चासो दिएको छ। जस्तै अदोखला पारिपट्टि साँझ परेपछि हिँड्न नसक्ने अवस्था सिर्जना भएको छ, विकृति बढ्दै गएको अवस्था देख्न सकिन्छ त्यहाँनिर। त्यसतर्फ चाहिँ छलफल हुन्छ कि हुँदैन वडामा?
अवश्य यो चाहिँ एकदम जटिल समस्याकै रूपमा रहेको छ, विशेष गरेर दुर्व्यसनी यो विषय चाहिँ अलिक जटिल बनेको छ। यो विषयमा छलफल नभएका पनि होइनन्, छलफल हुन्छन्। र हाम्रो नगरपालिकाबाट दुर्व्यसनी रोकथामका लागि विविध कार्यक्रमहरू पनि भइराखेका छन्। यी कार्यक्रमहरू नभएका होइनन् हुन्छन्। तर भौतिक पूर्वाधार भनेको चाहिँ मान्छेले पहिलो आवश्यकतामा अहिले पनि हामी कहाँ योजनाहरू माग गरिरहँदाखेरि अधिकांश हाम्रा टोल विकास संस्थाहरूबाट भौतिक पूर्वाधारमा नै माग भएर आउँछन्। पहिला त्यो बाटो नबनेसम्म त्यहाँ कसैले विकास देख्नेवाला छैन, आवश्यकता त्यतातिर लगिन्छ। तर समग्रमा हेर्ने भने हामीले मानव संसाधनको विकास गर्न पनि त्यत्तिकै जरुरी छ, हाम्रा सामाजिक सांस्कृतिक मूल्य मान्यताहरूलाई जगेर्ना गर्ने कुराहरू पनि त्यत्तिकै महत्त्वपूर्ण छन्, यसलाई पनि हामीले विकास गरेर लानुपर्छ। तर जति भौतिक पूर्वाधारमा लगानी गरेर त्यतापट्टि काम गरिन्छ, यता सामाजिक विकासप्रति त्यति धेरै महत्त्व दिएको देखिँदैन। तथापि पनि सामाजिक विकासका कामहरू पनि भइरहेका छन्। हाम्रो वडामा पनि हामीले सामाजिक विकासका कामहरू गर्ने भनेर केही बजेटिङहरू गरेका छौँ। र अब त्यो कार्यक्रमहरू चाहिँ जुन तपाईँले अदुवाखोला छेउ पश्चिम बस स्ट्यान्ड छेउ ती त्यहाँ चाहिँ दुर्व्यसनीको फैलिएको भन्ने कुराहरू ल्याउनु भयो, त्यो हामीले पनि मध्यनजर गरेका छौँ र वडामा ती विषयमा पनि छलफल भइरहेका छन्। अब कसरी जाने त्यस्ता कार्यक्रमहरूलाई, कसरी निरुत्साहित गर्ने, हाम्रो एउटा यो पूर्वी शान्ति टोल, नारायण टोल, शान्ति र गौरी टोल तिनवटा टोल मिलेर त्यहाँ पनि एकदमै त्यस्तो खालको प्रवृत्ति थियो, चोरी लाग्ने अथवा त्यहाँ दुर्व्यसनीमा फँसेका चाहिँ युवा युवतीहरू चाहिँ त्यस्तो त्यो कुलततिर लागेका मान्छेहरू त्यहाँ अत्याधिक थिए। अहिले त्यहाँ एउटा सुरक्षा दस्ता तयार गरेर हाम्रो सुरक्षा निकायसँग पनि समन्वय गरेर त्यहाँका टोल विकास संस्थाका पदाधिकारीहरू एकदमै सक्रिय साथ खटेर त्यहाँ केही मात्रामा अहिले चाहिँ शान्ति सुरक्षादेखि लिएर चोरी डकैतीदेखि लिएर त्यस्ता दुर्व्यसनीमा फँसेका व्यक्तिहरू चाहिँ अहिले त्यहाँ देख्न सकिँदैन, उहाँहरूले चाहिँ एकदम कन्ट्रोल गर्नुभयो होइन। यो चाहिँ सबैको समन्वय गर्यो भने चाहिँ सफल हुने रहेछ भन्ने हामीले उदाहरण त्यहाँबाट पनि प्राप्त गरेका छौँ। त्यो भएको हुनाले यस्ता अब कुलतमा फस्नेलाई त केही गर्न सकिँदो रहेछ, तर हामीले भोलिका पिँढीहरूलाई अब त्यो बाटो जानु हुँदैन है भनेर एउटा चेतना जगाउने काम चाहिँ गर्नुपर्छ भनेर योजना बनाइरहेको छ।
जस्तै बिर्तामोड नगरपालिकामा अलिक धेरै विकास निर्माण भएको वडामा बिर्तामोड एक देखिन्छ, यद्यपि त्यो सानो वडा भएर पनि हुनसक्छ। यो पछिल्लो चरण चाहिँ केन्द्रीय बजेट, प्रदेशका बजेटहरू र नगरका ठुला बजेटहरू चाहिँ वडामा कसरी विनियोजन भएका छन्, कस्ता कस्ता योजनाहरू परेका छन्?
समग्रमा मैले अघि नै भने हाम्रो सबैभन्दा देखिने विकास भनेको बाटोघाटो रहेछ, भौतिक पूर्वाधारमा पनि बाटोघाटो। जबसम्म बाटो अथवा नाली अथवा त्यसको ड्रेन बनिँदैन तबसम्म त्यहाँ चाहिँ कसैले केही गरौँ भन्ने केही पनि देखिँदैन। त्यहाँ त्यो बाटोमा वर्षै पछि पुरुवा हालिन्छ त्यो पनि देखिँदैन। जब त्यो बाटो पिच हुन्छ अनि मात्रै यहाँ चाहिँ केही गर है भन्ने अवस्था देखिन्छ। तर त्यो कन्डिसनमा पुग्नलाई पनि त्यो बाटोका स्तरोन्नति गर्दै गर्दै जाने चरणहरू धेरै हुन्छन्। त्यो भएको हुनाले अहिले अब हामीलाई सीमित बजेट आउँछ वडामा, त्यो आएको बजेटले त कति नै काम हुन्छ र त्यसका अलावा नगरबाट पनि हामीलाई बजेट प्राप्त भएको छ, नगर स्तरीय योजनाहरू पनि सञ्चालन छन् वडामा, ती योजनाहरू पनि प्लम पेभर्स गर्ने नै छन्। ती कामहरू कति यो सालको यो आर्थिक वर्षका काम केही कामहरू सम्पन्न भइसकेका छन्, केही कामहरू हुँदैछन्। एकदम जे होस् वार्षिक रूपमा विनियोजित बजेटलाई चाहिँ हामीले समयमै काम सम्पन्न गर्ने गरेर अगाडि बढिरहेछौँ। र सङ्घ प्रदेशबाट आउने जुन बजेटहरू हुन्छन् अहिले विगतको वर्षमा पनि त्यति धेरै आएन, यो साल चाहिँ अब हाम्रो अतिथि सदन मार्ग त्यसलाई चाहिँ अब त्यो एकदम लथालिङ्ग अवस्थामा छ, त्यसलाई बनाउने अनि त्यस पछाडि हाम्रो यो धर्मकाटादेखि उत्तर जाने श्रीजङ्गा मार्ग
हजुर
त्यो बाटो पनि बन्ने भनेर सर्वे पनि भइसकेका छ, हामी आशावादी छौँ यो बाटो चाँडै बन्छ भनेर, यही आर्थिक वर्षमा सम्पन्न हुन्छ भनेर। तथापि अब त्यसभन्दा ठुला बजेटहरू चाहिँ अहिले अब भित्रिएका छैनन्, अब त्यसमा पनि हाम्रो अध्यक्षज्यू लागि पर्नु भएको छ, नगरबाट मेयर साहबहरू पनि लागि पर्नु भएको छ, कसरी बजेटहरू भित्र्याउने भन्ने कुरामा त्यो भएको हुनाले जे छ त्यसलाई चाहिँ सदुपयोग गरेर कामहरू भइराखेका छन् भनौँ न। अहिले
जस्तै यसपालि त चालु आर्थिक वर्षको सिलिङ बजेट पनि कम भएर आएको छ होइन, अलिक घटेरै आएको छ, यो सिलिङ बजेटलाई चाहिँ कसरी परिचालन गर्दै हुन्छ, अहिले प्राथमिकता चाहिँ केलाई दिनुभएको छ?
हाम्रो चाहिँ यो त्यसका पनि अब निश्चित नम्सहरू हुन्छन्, सामाजिक विकासमा यता भौतिक पूर्वाधारमा, अब हाम्रो अधिकांश रकम चाहिँ भौतिक पूर्वाधारमै छ, सामाजिक विकासमा पनि छ, क्षमता विकासका कार्यक्रमहरू छन्, हाम्रा टोल विकास संस्थाहरू छन् होइन, ती टोल विकास संस्थाहरूलाई चाहिँ गठन गरे पश्चात अब हामीले पनि भन्नुपर्छ गर्न नसकेको कामलाई गर्न सकेका छैनौँ भन्नुपर्छ होइन, टोल विकास संस्थाहरूलाई हामीले मजबुत बनाउन सकेका छैनौँ, तथापि पनि उहाँहरूको क्षमता विकासका लागि तालिमहरू सञ्चालन गर्ने अनि त्यसभित्र अब विपन्न बेरोजगारहरूलाई चाहिँ रोजगारी दिने खालका कामहरू पनि भइराखेका छन्, विगतमा पनि हामीले अति विपन्न व्यक्तिहरूलाई ठेला किनेर उहाँहरूलाई गरी खाने मेलो चाहिँ हुने गरेर उहाँहरूलाई हामीले त्यो व्यवस्था गरेका थियौँ होइन, अहिले पनि विपन्न बेरोजगारहरूलाई चाहिँ केही रोजगारीका अवसरहरू सिर्जना गरिदिनुपर्छ भनेर हामीले बजेटिङ गरेका छौँ, अब त्यसको कार्यान्वयन चाहिँ बाँकी नै छ, र अरू विषयहरू त त्यस्तै हुन्, अब नगरले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम छ यो पनि सञ्चालन भइराखेको छ, र जति स्रोत दिएको छ हामीलाई त्यो चाहिँ अधिकांश सामाजिक विकासभन्दा भौतिक पूर्वाधारमा नै लगानी भएको छ।
जस्तै यो स्वास्थ्यको क्षेत्रमा नगरले प्रत्येक वडामा एउटा स्वास्थ्य चौकी निर्माण गरेर कार्यान्वयन अथवा सञ्चालन गर्ने अहिले सञ्चालन गरिरहेको अवस्था छ, तर वृत्तमोड एक नम्बर वडामा चाहिँ अत्यन्तै माथि भयो, त्यो त्यसको सेवा सुविधा चाहिँ लिन हामीले सहज रूपमा प्राप्त गर्न सकेनौँ भन्ने खालको एक किसिमको गुनासो छ, त्यसलाई व्यवस्थित गर्न सकिएको छ कि छैन, के छ अवस्था?
त्यो माथि भन्ने कुरा होइन, यहाँ चाहिँ नजिक नजिकमा चाहिँ बाटोको दायाँ साइड
सुविधा पनि मान्छे पुग्न छोडे, मान्छे चाहिँ सेवाग्राही नै जानुहुन्न भन्ने खालको गुनासो छ नि।
यसो यहाँ चाहिँ के भएछ भने बाटोको दायाँ बायाँ साइडमा हस्पिटलहरू भनेको एक मिनटको अन्तर पनि नभइकन हस्पिटलहरू छन् क्या,
हजुर,
अब ती हस्पिटल पर्याप्त घरको आँगनमा छ भने मान्छेले सेवा लिन मास्तिर म त्यहाँ निशुल्क सेवा पाउँछु भनेर जान चाहँदो रहेनछ, त्यो हामीले महसुस गरेको कुरा होइन भने निशुल्क रूपमा नेपाल सरकारले उपलब्ध गराएका औषधिहरू छन्, त्यहाँ सेवा सुविधा छ, त्यहाँ चाहिँ हामी अलिकति मेहनत किन नगर्ने, त्यत्रो टाढा होइन नि त, हाम्रो हाइवेबाट अथवा वडा कार्यालय तपाईँलाई थाहा छँदै छ कति ठुलो छ एक नम्बर वडा कार्यालय, 15 मिनटमा त एउटा बाइकमा ओल्लो छेउदेखि पल्लो छेउ पुग्ने अवस्थाको वडा छ होइन, त्यो भएको हुनाले वार पार गर्न सक्ने, अनि त्यो टाढा भन्नु भएन नि त, त्यसलाई टाढा भन्नु भएन, तर सेवा लिन चाहिँ जानु पर्यो, अब त्यहाँ आधारभूत तहमा पाउने सेवाहरू चाहिँ सबै पाइन्छ, अब हस्पिटलको सेवा त्यहाँ गएर खोज्दा पाइँदैन होइन, आधारभूत रूपमा त्यहाँ पाउने सेवा चाहिँ पाइन्छ, र त्यहाँ उभो हाम्रो हस्पिटल स्थापनाको मुख्य उद्देश्य पनि के थियो भने जहाँ आधारभूत वर्गहरू छन् तिनीहरूलाई चाहिँ सहज होस् भन्ने हो नि त,
हजुर,
हाम्रा आधारभूत वर्गहरू भनेको माथिल्लो यहाँ त वडाको माथिल्लो बेल्टमा हुनुहुन्छ, त्यो भएको हुनाले उँभोका क्षेत्रका व्यक्तिहरूले त्यो सेवा लिइराख्नु भएको छ, अब जो चाहिँ सहज रूपमा आँगनमा सेवा पाउनु भएको छ उहाँहरू त्यहाँसम्म जान चाहनुहुन्न, एउटा सिटामोल टाउको दुख्यो ज्वरो आएर सिटामोल लिन ऊ त्यहाँ मासतिर निस्किनु भन्दा पहिला उहाँहरूले चाहिँ क्लिनिक भेट्नुहुन्छ, त्यो भएपछि 10 रुपियाँ तिरेर बरु क्लिनिकबाट ल्याउनुहुन्छ, त्यहाँ पुग्ने चाहिँ त्यो गर्नुहुन्न क्या, त्यहाँ मासतिर निःशुल्क पाइन्छ जानुपर्छ भन्ने कुरा चाहिँ सोच्नुहुन्न, त्यो भएर पनि तपाईँले सुन्नुभएको गुनासो त्यो पनि होला होइन,
सेवाग्राही नै जानु भएको छैन, सेवा लिने त्यत्रो खर्च गरेर चाहिँ अहिले राज्यको सम्पत्ति खर्च भएको छ तर त्यहाँ सेवाग्राही पुग्नुहुन्न भन्ने खालको गुनासो आएर तपाईँलाई यो अहिलेको अवस्था के छ, त्यसलाई सुधार गर्न केही तपाईँहरूले पहल गर्नुभएको छ कि भन्ने कुरा हो?
होइन होइन, त्यस्तो छैन, सेवाग्राही नपुगेको अवस्था छैन, किनभने त्यहाँको स्वास्थ्य व्यवस्थापन समिति त्यो समितिमा म पनि रहेर काम गर्दैछु, हामी अनुगमनमा पनि जान्छौँ बेला बेला त्यहाँ चाहिँ के भइराखेको छ भनेर, होइन त्यसरी सेवाग्राही विहीन भएर बस्नु भएको छैन उहाँहरू, एकदम सेवा दिनु भएको छ, जानेलाई पर्याप्त रूपमा सेवा दिनु भएको छ, होइन अब हस्पिटलको सेवा त्यहाँ खोज्दा चाहिँ पाइँदैन।
जस्तै यो अहिले सरसफाइको अभियान चलिरहेको थियो होइन, तपाईँहरूले धेरै वर्ष अगाडि अदुवाखोलालाई सफाइ राख्ने भनेर अभियान पनि चलाउनु भयो, त्यस पछाडि अहिले यो फोहोर व्यवस्थापनमा पनि तपाईँहरू जुटिराख्नु भएको छ, तर यद्यपि यसलाई अझै पनि व्यवस्थित गर्न सकिएन, जनताकोले चाहिँ भनेको समयमा गाडी नआउने, पैसा तिर्दाखेरि पनि गाडी आएन भन्ने खालको गुनासो पनि गर्नुहुन्छ, यो किन यस्तो ढिलासुस्ती भइरहेछ, केही गुनासोहरू आएका छन् तपाईँहरूसँग पनि?
पक्कै पनि तपाईँले राख्नुभएका विषयहरू नआएका होइनन्, आएका हुन् र विगतमा चाहिँ फोहोर दुई चार दिन उठ्ने अनि फेरि दुई चार दिन बन्द हुने, फेरि दुई चार दिन उठ्ने, दुई चार दिन बन्द हुने गर्दा यो एकदम गुनासोको रूपमा आएको थियो। तर अहिलेको समयमा भनेको चाहिँ गाडीहरू रेगुलर रूपमा आइरहेका छन्, हप्तामा दुईचोटि गाडीहरू आएका छन् होइन, त्यसरी आइरहँदाखेरि अब पक्कै पनि त्यो कसैले फोहोर दिन भ्याउनु भएन र त्यो गुनासो राख्नुभयो भने त्यो उहाँको ठाउँमा छ। तर अहिलेको समयमा चाहिँ गाडीहरू रेगुलर आइराख्दाखेरि फोहोर दिन आफूले भ्याउँदाखेरि चाहिँ त्यो खालको समस्या छ जस्तो लाग्दैन। अब कतिपय ठाउँमा चाहिँ त्यहाँका त्यो फोहोरको सदस्यता नलिएर पनि त्यो समस्या चाहिँ आएको छ, अनि हामीले पनि सहजीकरण गरिरहेका छौँ यो विषयमा, कुन कुन टोलमा चाहिँ त्यस्तो समस्या छ भनेर। अब त्यही विषयमा हामीले विगतमा छलफल पनि गरेका छौँ, कुहिने फोहोर नकुहिने फोहोर नगरले यसलाई व्यवस्थित गर्न सकेको थिएन, तर अहिले चाहिँ फोहोर रेगुलर उठ्न थालेको छ, अब यसलाई हामीले त यहाँका टोल विकास संस्थाहरूलाई बोलाएर कुहिने छुट्टै भाँडोमा राख्ने, नकुहिने छुट्टै भाँडोमा राख्ने, त्यही अनुसार फोहोर उठाउने भन्ने कुरा भएको थियो हाम्रो सरसफाई प्रणालीसँग र नगरपालिका सहित हाम्रो वडामा चाहिँ यसको छलफल कार्यक्रम पनि भएको थियो। सोही अनुरूप यहाँबाट जति सदस्यता हुनुभएको छ उहाँहरूको घरमा चाहिँ गाडी पुग्ने गरेको छ, जसले सदस्यता लिनु भएको छैन त्यता चाहिँ गाडी गएको छैन। फेरि
यो अहिले पछिल्लो चोटि प्रशासनिक कार्यमा चाहिँ कतिको वैज्ञानिक तरिकाले अथवा तपाईँहरूले आफ्नो आउने सेवाग्राहीहरूलाई सेवा दिनलाई चाहिँ के सोच्नु भएको छ, कसरी गर्दै हुनुहुन्छ अहिले, जस्तै जनशक्तिको अवस्था के छ, जस्तै एउटा चाहिँ सेवाग्राही आउनुभयो भने कति समयमा प्रशासनिक काम सक्न सकिन्छ, उहाँले पालो पाउनुहुन्छ, के छ व्यवस्था, कसरी गर्दै हुनुहुन्छ?
अब कामको प्रकृति अनुसार उहाँलाई लाग्ने समय हुन्छ होइन, अब कुनै काम तिन दिनसम्म लाग्ने पनि हुन्छन्, कुनै काम चाहिँ पाँच सात मिनटमा सकिने पनि हुन्छन्, कुनै काम पाँच मिनटभन्दा कम समयमा सकिने पनि हुन्छन्, अब त्यो चाहिँ त्यहाँको भिडको स्थितिलाई लिएर उहाँहरूले समयलाई चाहिँ खर्चिनुपर्ने हुन्छ होइन। तर हामीले हाम्रो वाडामा भएका जनशक्ति जति छौँ, हामी अहिले छजना कर्मचारी छौँ, हामीले चाहिँ सेवा लिन आउनेलाई जति सक्दो चाँडो, उहाँले त्यहाँ बस्नु नपरोस्, उहाँको काम चाँडो सकियोस् भनेर हामीले अब हाम्रो शक्ति सामर्थ्यले भ्याएसम्म छिटो गर्ने गरेका छौँ। अब अहिले अलिक धेरै काम भनेको हाम्रो यो अनलाइन सिस्टममा घटना दर्ताहरू अनलाइन सिस्टममा गइसके पछाडि र पछिल्लो समयमा विद्यालयहरूले पनि अनलाइनमा लगाएका घटना दर्ताका प्रमाणपत्रहरू मात्रै चाहिँ अलिक भ्यालिड गर्ने, अनि त्यहाँदेखि जिल्ला प्रशासनले पनि नागरिकता लिने विषयमा जन्म दर्ता बिहा दर्ता बसाइ सराई लगायतका विषयहरू चाहिँ यो अनलाइन गरेको मात्रै लिने भने पश्चात चाहिँ हाम्रो कामको लोड अत्यन्तै बढेको छ अहिले।
हजुर हजुर।
अब हाम्रोमा चाहिँ के रहेछ भने यहाँ सहरीकरण तीव्र रूपमा भइरहेको, बाहिरबाट बसाइ सरेर आउने अत्याधिक धेरै, अब उहाँहरूले जहाँ जहाँ घटना दर्ता गर्नुभएको छ ती सबै कुरा हामीले यहाँ आएर अनलाइन गर्नुपर्ने बाध्यात्मक स्थिति छ अहिले। बसाइ सरेर आइसके पछाडि उहाँले त्यहाँको विवरण रेकर्ड ल्याइसके पछाडि हामीले यहाँ अनलाइन हाल्नुपर्छ। त्यो भएको हुनाले जहाँ जहाँबाट काम भएका घटनाहरू थिए ती सबैलाई हामीले रिपिट गर्नुपर्दा अत्याधिक लोड बढेको छ क्या अहिले कामको। तथापि हामीले चाहिँ सेवाग्राहीलाई जतिसक्दो चाँडो सेवा दिने प्रयत्न गरिरहेका छौँ, र तपाईँले अब यहाँ मैले भनिराख्नु भन्दा पनि हाम्रा सेवाग्राहीहरूसँग पनि आएर यसो अन्तर्क्रिया गरेर भिजन मार्फत चाहिँ हाम्रा सेवाग्राहीहरू कतिको सन्तुष्ट हुनुहुन्छ वडा कार्यालयदेखि, उहाँले कतिको छिटो रूपमा सेवा पाइराख्नु भएको छ, त्यो चाहिँ तपाईँले पनि यसो
ठिक छ,
उहाँहरूको पनि विचारहरू बुझिदिनु भयो भने हामीलाई अझ हामीले केही गलत गरिरहेका छौँ भने पनि सुध्रिने अवसर पाइन्थ्यो। त्यस्ता कार्यक्रमहरू पनि राखेर यसलाई चाहिँ बजाइदिनु होला अथवा चेतना दिने काम गरिदिनु होला भन्न चाहन्छु।
जस्तै यो सामाजिक न्यायको कुराहरूमा पनि अहिले चाहिँ वडा वडाले धेरै कामहरू गरिरहेको अवस्था छ होइन, बिर्तामोड आफैमा अलिक बाक्लो बस्ती भएकाले धेरै मुद्दाहरू पनि आउने गर्छन्, तर यो न्याय सम्पादन गर्ने स्थान चाहिँ अलिकति सहज भएन, ठुलो हलमा भयो मिटिङ छलफल गर्दाखेरि पनि सहज भएन भन्ने खालको गुनासोहरू पनि कति ठाउँमा आउने गरेको छ, यसलाई व्यवस्थित गर्नेतर्फ चाहिँ छलफल भएको छ कि छैन, के छ अवस्था?
अब छलफल नभएको होइन, पर्याप्त छलफल भएको छ। छलफल गर्नको लागि अब हजुरले भन्नुभएको दुईटा विषय रह्यो, एउटा ठुलो हल भएर त्यहाँ असहज भयो कि हल नभएर असहज भयो,
त्यसलाई छलफल गर्ने वातावरण भएन। जस्तै अब कहिले कहिले चाहिँ गोप्य मिटिङहरू गर्दाखेरि पनि अब कि त ओपनली सबैले ऊ गर्ने ठाउँमा भयो भन्ने
त्यो विषयलाई हामीले मध्यनजर गरेका छौँ। एकदमै राम्रो विषय उठाउनु भयो, जस्तो गोप्य मिटिङ गर्नुपर्ने कुनैका व्यक्तिगत चरित्रसँग जोडिएका कुराहरू पनि हुन्छ, त्यस खालका मुद्दाहरू पनि आउँछन् हाम्रा, अनि त्यस्तो अवस्थामा त हामी कहाँ त्यसरी ओपन रूपमा त्यो छलफलै हुँदैन नि। त्यहाँ उहाँहरूले गर्न चाहनुभयो भने त्यो फरक विषय हो होइन, नत्र हामीले उहाँको चाहिँ व्यक्तिगत चरित्रलाई पनि ध्यान दिनुपर्ने हुन्छ। एउटा मुद्दा भनेको त एउटा इस्यु सानो विषयमा उठेको हुन्छ तर उहाँको सिङ्गो चरित्रसँग जोड्न मिल्दैन त्यसलाई, त्यो भएको हुनाले हामीले त्यस्ता घटनाहरूलाई त निश्चित व्यक्तिहरू मात्रै राखेर भनेको सरकारवाला व्यक्तिहरू मात्रै राखेर पनि छलफल गर्ने गरेका छौँ, अरूलाई सबै निकालेर होइन। अब यो मुद्दा भन्ने चाहिँ के हुँदो रहेछ भने पक्ष र विपक्षमा मेरा मान्छे चाहिँ उपस्थित भयो भने म जित्छु भन्ने भनेर आउनुहुन्छ कतिपय, यहाँ जसले मान्छे धेरै उपस्थित गराउन सकौँ म मेरा त यतिजना मान्छे छन् भने जसो गर्नुहुन्छ, तर हाम्रोमा त्यो हुँदैन। सम्बन्धित व्यक्तिहरू जसले त्योसँग प्रत्यक्ष सरोकार राख्नुहुन्छ उहाँले राख्न चाहनुभयो भने उहाँको एकजना मान्छे होइन, त्योभन्दा फाल्टु चाहिँ अब कतिपय विषय चाहिँ सामाजिक विषयसँग सरोकार राख्ने त्यो चाहिँ अर्काले सुनेर पनि त्यसबाट सुधार हुने अवसर पाउने खालका विषयहरू पनि हुन्छन् होइन। तीभन्दा बाहेक कसैको व्यक्तिगत विषय छ भने चाहिँ हामीले ती विषयहरूलाई चाहिँ उहाँहरूलाई सम्बन्धित व्यक्तिलाई राखेर तपाईँलाई थाहा छँदैछ हाम्रो वडाको अध्यक्षज्यूको कोठामै राखेर पनि ती विषयहरू छलफल गर्ने गरेका छ होइन। त्यो भएको हुनाले अब कसरी गुनासो आयो तपाईँका त्यो आएको छ भने पनि अब भोलिका दिनमा अब हिजो पनि भएको थिएन र फेरि पनि हुन्छ जस्तो चाहिँ लाग्दैन मलाई।
अब अन्त्यमा यो चालु आर्थिक वर्षमा तपाईँहरूको बजेट कार्यान्वयनको अवस्था कहाँ पुगेको छ र तपाईँहरूले अघिल्लो वर्षभन्दा फरक के गर्दै हुनुहुन्छ भनिदिनुहोस् न।
चालु आर्थिक वर्षमा हामीले पूर्वाधारकै कामहरू भए प्राय हाम्रा वडा स्तरीय पूर्वाधारका कामका समितिहरू बनिसकेका छन्। एउटा चाहिँ हाम्रो वडा गौरवको आयोजना 25 लाखको त्यो योजना चाहिँ अब समिति गठन भएको छैन अहिलेसम्म, अब त्यो समितिले काम गर्न सक्नु भएन भने ठेक्का प्रक्रियामा जाने पोहोर पनि हाम्रो वडा गौरवको आयोजना 25 लाखको चाहिँ ठेक्का प्रक्रिया मार्फत नै काम भएको थियो होइन। अब समिति गठन गरेर उपभोक्ताहरूले लागत सहभागिता बिहोर्ने विषयहरू छन्, अब नगरले बनाएको नम्सभन्दा बाहिर जान सक्दैनौँ हामी होइन, त्यो भएको हुनाले उहाँहरूले लागत सहभागिता बिहोर्नु भयो भने उपभोक्ता समितिबाट गर्न सकिन्छ, यदि लागत सहभागिता बिहोर्न सक्नु भएन भने हामीले फेरि पनि ठेक्काको लागि नगरमै पठाउने हो। त्यो भएको हुनाले एउटा ठुलो योजना चाहिँ बाँकी छ, अरू योजना लगभग हाम्रा समिति गठन भएर कोही काम सिद्धिसके कोही काम भइरहेका छन्, जो पोहोरभन्दा धेरै छिटो काम भएको छ अहिले होइन। र अब प्रदेश र सङ्घबाट आउने भनिएका योजनाहरू चाहिँ हामीले चाहिँ सर्वे भइसकेको हुनाले आशा गरेका छौँ यही आर्थिक वर्षमा सम्पन्न हुन्छन् भनेर, अब ती योजनाहरू चाहिँ सुरु भएको छ तर चाँडै सुरु हुने भन्ने हामीलाई जानकारी प्राप्त भएको छ। यिनै विषयहरू छन्। अब पोहोरभन्दा फरक काम के छ भन्ने विषयमा चाहिँ हामीले त्यस्तो खासै फरक भन्दा पनि दिनै आएको बजेटलाई त्यही निश्चित सीमाभित्र रहेर परिचालन गर्ने हो। अब हाम्रोमा स्वास्थ्य बिमा कार्यक्रम पोहोर 100 जना विपन्न नागरिकहरूको गरिएको थियो र त्यसलाई पनि अहिले निरन्तरता दिएको छ, पुनः पनि यो साल विपन्न 100 जना नागरिकहरूको स्वास्थ्य बिमा गर्ने, तर पोहोर चाहिँ निशुल्क गरिएको थियो, अहिले केही शुल्क लिएर गर्ने, उहाँहरूको पनि अपनत्व हुनुपर्छ भन्ने कुरा पनि आएको छ होइन। त्यो विषयलाई अब नगरले निर्णय गरिसकेका छ, हाम्रोमा पनि अब त्यसको सूचना जारी गरेर हामी काम अगाडि बढाउँछौँ। यहाँ वडामा भइरहेको सुकुमवासीको फर्म दर्ता गर्ने तिनीहरूको निशा वितरण काम गर्ने कामहरू भइरहेको छ, अब नाप जाँच गर्ने काम बाँकी छ, त्यो काम पनि अब हामीले अमिन बोलाउने चरणमा पुगेका छौँ। अब यहाँ आएर नाचजाँच गरेर उहाँहरूको व्यवस्थापनमा जग्गा जमिनहरू प्राप्त हुन्छ हुँदैन, कुन अवस्थामा छ त्यसको हेर्ने प्रक्रियामा छ। अरू थप विषयवस्तु भनेको त तपाईँले उठाउनु भएको अघि मुद्दाका विषयहरू, प्रशासनिक कुराहरू, हामीलाई चाहिँ धेरै समय चाहिँ हाम्रो कार्यालयमै बित्छ। अब यी विषयहरू, यस्ता विषयहरू चाहिँ तपाईँहरूले जनप्रतिनिधिलाई कहाँ के हुँदैछ, कस्तो हुँदैछ, तपाईँहरूको भावी योजना के छ भनेर अलिकति उठान गरिदिनु भने उहाँहरूले नयाँ विचार लिएर आउनुहुन्छ होला। हामी त यहाँ स्वीकृत भएको कुराहरूलाई कार्यान्वयन गर्ने
आगामी दिनमा हामी जनप्रतिनिधिसँग पनि यस विषयमा छलफल गर्ने नै छौँ। हवस्, अत्यन्तै व्यस्तताको बावजुद पनि समय प्रदान गरिदिनु भयो र एक नम्बर वार्डका समग्र गतिविधिका बारेमा जानकारी गराइदिनु भयो। समय प्रदान गर्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
तपाईँले पनि मेरो व्यक्तिगत विचार कार्यालयको कामको सन्दर्भमा र यहाँका जनताहरूलाई कार्यालयको विषयमा अथवा वडा नम्बर एकको विषयमा जानकार प्रदान गर्ने समय प्रदान गरिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
हस्, उहाँ हुनुहुन्थ्यो बिर्तामोड वडा नम्बर एकका वडा सचिव टिका अधिकारी। रेडियो भिजनमा जनताका सवाल वडा नम्बर एकसँग कार्यक्रममा कुराकानी गर्दै हवस् त, आजलाई कार्यक्रम यति नै। हामी अर्को हप्ता अर्को कार्यक्रममा यसरी नै बिर्तामोड वार्ड नम्बर एकसँग सम्बन्धित रहेर अर्को कार्यक्रम उत्पादन गर्ने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल पनि बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।